नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट
म सम्झना श्रेष्ठ
र म पुष्पराज अधिकारी।
यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्चेक बागमती प्रदेश कार्यालय र शक्ति एफएमले तयार पारेको हो।
यो कार्यक्रम हरेक बिहिबार बेलुका 8:30 बजेदेखि पौने 9 बजेसम्म शक्ति एफएम 103.4 मेगाहर्जबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np www.inseconline.org र www.radioshakti.com.np मा लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ।
यो साताको कार्यक्रम हामीले मानव अधिकार आयोगले 20 वर्षे उपलब्धिको रूपमा सार्वजनिक गरेको प्रतिवेदन र उक्त प्रतिवेदन कार्यान्वयनको अवस्थाका बारेमा सरोकारवाला व्यक्तिहरूसँगको कुराकानीका विषयलाई समेटेर तयार पारेका छौँ।
आजको कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख एके प्रसाद अधिकारीसँग आयोगले सार्वजनिक गरेको प्रतिवेदनका विषयमा गरिएको कुराकानी।
केही केसहरूमा मुद्दा चलाउनु भन्ने छ, केहीमा विभागीय कारवाही गर्नुपर्ने छ, केहीमा सचेत गराउने भन्ने।
यसै गरी आयोगको प्रतिवेदन कार्यान्वयनको अवस्था र चुनौतीका विषयमा आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलसँग गरिएको कुराकानी।
क्रियाशील हुँदैन
र COVID-19 ले नागरिकको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा पारेको प्रभावबारे मानव अधिकार समूह र सरकारवाला बिचमा भएको छलफल सम्बन्धी रेडियो रिपोर्ट हामीले कार्यक्रममा समावेश गरेका छौँ।
रोक्नुहोस् रोक्नुहोस्, 1, 2, 3, 4, 5, 6, 7 चारजनाको सिटमा 7 जना, त्यसमाथि वृद्ध र केटाकेटी पनि। आफ्नो चिन्ता नभए पनि कम्तीमा उहाँहरूको त स्वास्थ्यको ख्याल राख्नुहोस्।
के गर्ने सर, चाडबाडको बेला छ।
चाडबाड भनेर कोरोना भाइरसले त छुट दिँदैन होला त।
त्यो त हो, सरी सर।
बिरामी, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात र भिडभाडबाट टाढै राखौँ। चाडपर्व मनाउँदा सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिउँ।
स्वस्थ जीवन र सुरक्षित समाज नै सबभन्दा ठुलो पर्व हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
कार्यक्रम सुरु गरौँ। राष्ट्रिय मानवाधिकार आयोगले यही असोज 29 गते 20 वर्षको अवधिमा मानवाधिकार उल्लङ्घनकर्ताको नाम सार्वजनिक गरेको छ। यसै सन्दर्भमा तयार पारिएको रेडियो रिपोर्टबाट
राष्ट्रिय मानवाधिकार आयोगले 286 जना मानवाधिकार उल्लङ्घनकर्ताको नाम सार्वजनिक गरेको छ। प्रतिवेदनमा तत्कालीन प्रधान सेनापति प्यारजङ थापा, पूर्व आइजिपी कुबेर सिंह राणादेखि पूर्व सचिव नारायण गोपाल मलेगो समेत रहेका छन्। आयोगले असोज 29 आयोजना गरेको भर्चुअल कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो। आयोगका अनुसार 2057 2077 सालसम्म 20 वर्षमा भएका मानव अधिकार उल्लङ्घनका घटनामा संलग्नहरूको सूची राखिएको छ। आयोगले बनाएको एक कार्यदलले 6 महिना लगाएर प्रतिवेदन तयार पारेको हो। हत्या, नियन्त्रणमा लिएर यातना, अत्याधिक बल प्रयोग, बेपत्तापछि हत्या, अपहरणपछि हत्या, हिरासतमा यातना जस्ता गैर कानुनी काममा संलग्नहरूलाई आयोगले मानव अधिकार उल्लङ्घनकर्ताको रूपमा कारवाहीका लागि सिफारिस गरेको जनाए। आयोगको प्रतिवेदन अनुसार सबैभन्दा धेरै नेपाल प्रहरीका 98 जना, नेपाली सेनाका 85 जना, तत्कालीन नेकपा माओवादीका 65 जना, निजामती कर्मचारी तर्फका 16 जना, सशस्त्र प्रहरी बलका 8 जना रहेका छन्। यसै गरी शिक्षक 4, चिकित्सक 2 जना, मानव अधिकार कर्मी 1 जना परेका छन्। यसै सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख एके प्रसाद अधिकारीसँग गरिएको कुराकानी यति बेला।
आयोगले 20 वर्षे उपलब्धि अन्तर्गत मानव अधिकार उल्लङ्घनकर्ताहरूको नामावली सार्वजनिक गरेको छ। यो प्रतिवेदनमा के कस्ता घटनाहरू चाहिँ समावेश छन् त?
यसमा अधिकांश घटनाहरू द्वन्द्वसँग सम्बन्धित घटनाहरू, हिजो द्वन्द्वकालीन बेपत्ता यातना, आन्तरिक विस्थापित पारिएका घटनाहरू, ती सबै द्वन्द्व पक्ष, सुरक्षा कर्मी, राज्य पक्ष र विद्रोही पक्ष, तत्कालीन नेकपा माओवादी, जुन सशस्त्र द्वन्द्वमा भएका घटनाहरू समावेशन अधिकांश घटनाहरू
49.12% जुन कार्यान्वयन अहिलेसम्म हुन नसकेको लागू भन्ने छ। यो के कानुनी व्यवस्थाको अभावले हो कि अथवा राज्यकै यो न्यायिक संयन्त्र कमजोर फना के भन्नुहुन्छ यसलाई?
सरकारको जस्तै मानवाधिकार आयोगको सिफारिसलाई कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परेर यसले सिफारिस कार्यान्वयन हुन सक्ने प्रकृतिको जस्तै यसको तपाईँलाई अलिकति म क्लियर गरौँ। यो 68 सालमा मानवाधिकार आयोग सम्बन्ध ऐन आयो, त्यो ऐनले चाहिँ मानवाधिकार आयोगको सिफारिस सरकारले कार्यान्वयन गर्न सक्नेछ भन्ने प्रोभिजन राख्यो। त्यो सक्नेछ भन्नेको त म्यान्डेटरी भएन। यसको कानुनी व्यवस्था पनि के हो भने यसको कम्प्लेन यसले गरेको सिफारिस कार्यान्वयन नहुने हो भने त्यसको कुनै पनि भ्यालु हुँदैन। यो नहुँदाखेरि चाहिँ के हुन्छ भन्दा दण्ड हिंसाको अवस्था हुन्छ। मानवाधिकार उल्लङ्घनकर्तालाई पनि झिली रहने मजाले छाती फुकलाएर हिँड्ने अवस्था चाहिँ भएको भन्ने देखिन्छ।
घटनाहरूको 20 वर्ष एउटा लामो अवधि छ। हालसम्म जुन पीडित पक्षले अहिलेसम्म न्यायका अनुभूति गर्न पाएका छैनन्, तर अहिले आयोगले नामहरू सार्वजनिक गरेपछि र कारवाहीको सिफारिस गरेपछि उनीहरूमा के कस्ता आशा अथवा अब चाहिँ सरकार हाम्रो पक्षमा भयो, पीडित हामीले पनि न्याय पायौँ भन्ने कुराको विश्वस्त लिने ठाउँ छ यहाँ?
यो एउटा अत्यन्त महत्त्वपूर्ण एडभोकेसीको लागि पनि यसको महत्त्वपूर्ण स्थान छ। राष्ट्रिय मानवाधिकार आयोगले बारम्बार यो पनि आज मात्रै सार्वजनिक भएको होइन, यो 5 पटक सार्वजनिक भएको, 5 योभन्दा अगाडि पनि 5 पटक हामीले विभिन्न विषयमा विभिन्न थिमेटिक उसमा चाहिँ यो रिपोर्टहरू निकालेकै अवस्था हो र यसले अन्तर्राष्ट्रिय रूपले पनि अत्यन्त महत्त्वपूर्ण र चासोको रूपमा लिएको छ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय मानवाधिकार आयोग बागमती प्रदेश कार्यालय प्रमुख एज्ञे प्रसाद अधिकारी। यसै गरी राष्ट्रिय मानवाधिकार आयोगले हत्या नियन्त्रणमा लिएर यातना, अत्याधिक बल प्रयोग, बेपत्तापछि हत्या, अपहरणपछि हत्या, हिरासतमा यातना जस्ता गैर कानुनी काममा संलग्नहरूलाई आयोगले मानवाधिकार उल्लङ्घनकर्ताको रूपमा कारवाहीका लागि सिफारिस गरेको छ। तर कारवाही सिफारिस कार्यान्वयन हुने अवस्था र चुनौतीबारे आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलसँग गरिएको यो कुराकानी।
राष्ट्रिय मानवाधिकार आयोगले एक साता अघि 20 वर्षभित्र भएका जुन मानवाधिकार उल्लङ्घनका घटनाहरू र उल्लङ्घनकर्ताहरूको नामावली सार्वजनिक गरेको छ, अब कारवाहीको लागि सिफारिस पनि गरेको छ, तर यो कार्यान्वयनको अवस्थालाई कसरी हेर्नुभएको छ?
मानवाधिकार आयोगले यो 20 वर्ष भनेर निकालेको छ, मेरो कार्यकालदेखि भनौँ न 57 सालदेखिको अहिलेसम्मको अवधिमा मानवाधिकार आयोगले गरेका निर्णयहरूको विशेष मानवाधिकार हननका कुराहरूको फेरिस त वा चाहिँ संकलन हो त्यो। हामीहरूले अहिले जसरी कुरा गरिरहेछौँ मानवाधिकार हननकर्ताको नाम भन्ने कुरो, त्यहाँ अलिकति मलाई लाग्छ कन्फ्युजन के छ भने मानवाधिकार आयोगको अहिले कानुनले के भन्छ भने हननकर्ताहरूको बारेमा अभिलेख राख्न सक्छ यो मान्छेले भन्ने। यो जुन नामहरू आएको छ नि हाम्रो कार्यकालदेखि पहिलो कार्यकालदेखि अहिलेसम्म विभिन्न घटनामा फलानोको संलग्नता देखिएको हुनाले वा हुन सक्ने हुनाले त्यसमा इन्भेस्टिगेसन गर्नु भन्ने हो। चुनौती के छ भने विभिन्न नाम छन् ती सबै हननकर्तै हुन् भन्न सकिने स्थिति छैन, त्यसको लागि फेरि इन्भेस्टिगेसन गर्नुपर्छ। तर मानवाधिकार हननकर्ता हो को हो भनेर खोट्याएर त्यसलाई कानुन बमोजिम दण्डित गर्ने कुरामा चाहिँ सरकारले काम गरेको छैन।
आयोगले जुन लिस्ट निकालेको छ यसको इन्भेस्टिगेसनै बाँकी छ भन्ने हो। 20 वर्षदेखिको अवधिमा अब त्यस्ता पुराना घटनाहरूको फेरि तथ्य रूपमा छानबिन हुन्छ र अनि अनुसन्धान गर्न सकिन्छ, के छ त्यसको आधारहरू?
सकिन्छ, मानवाधिकारको विषय त कुनै सीमा हुँदैन, त्यसको समय सीमा हुँदै पहिले पहिलेको चिन्तनमा हुन्थ्यो जस्तो बलात्कारको लागि पनि यति दिनभित्र भन्ने थियो होइन। अब अहिले बिस्तारै जाँदाखेरि के हुन्छ भने सङ्गीन मानव अधिकार हननको विषय त्यसलाई समय सीमाभित्र राख्नु मिल्दैन, राख्नु हुँदैन, त्यो जतिखेर थाहा भयो त्यतिखेरै इन्भेस्टिगेसन गर्न पनि सकिन्छ। आयोगले यति मान्छेको लिस्ट छ होइन, त्यसलाई इन्भेस्टिगेसन गर भनेर भनेको छ।
तर यो बिचमा अभिलेख हराउने त्यो किसिमका प्रमाणहरू नष्ट हुने त होला नि?
अब मलाई लाग्छ आयोग आफै सचेत हुनुपर्छ। हाम्रो विडम्बना के छ भने आयोगको कार्यवधि सकिएको लामो समयसम्म आयोग खाली रहन्छ। हाम्रो बेलामा जति पनि हामीले प्रमाणहरू जस राखेका थियौँ त्यो सबै छ्यासमिस भयो भन्ने सुनेको है मैले। त्यो किन भन्नुहुन्छ भने पदाधिकारी आउनेको बिचमा जुन ग्याप हुन्छ इन्भेस्टिगेसन गर्छ, यसले हेर्छ, सरकारलाई सुझाव दिन्छ, अब यस्तो निकाय पनि सुरसार केही सुनिएको छैन, आयुक्तहरूको नयाँ आयोगका पदाधिकारीहरूको नियुक्तिको कुराहरू सुनिएको छैन।
यो विषयमा आयोगले पनि कुनै समयका घटनाहरूमा उजिर ग्रहण गरेपछि त्यसको छानबिन गरी र त्यसलाई अन्तिम रूप पनि अहिलेसम्म दिएको जस्तो त्यस्तो खालको त छैन। गर्नुपर्ने चाहिँ यो कार्यान्वयनको लागि जिम्मेवार चाहिँ कुन पक्ष हुनुपर्ने हो?
मलाई के लाग्छ भने यो लामो अवधिसम्म पहिलो मानव अधिकार आयोगको पहिलो कार्यकाल पनि बिताएको त्यो अनुभवले भन्नुहुन्छ भने हामी कहाँ के छ भने मानव अधिकार आयोग र सरकार भनेको एक आपसका कुरा नमिल्ने भनौँ न निकाय पो हुन् कि भन्ने जस्तो देखिन्छ।
आयोगले हालसम्म 5 प्रतिवेदन सार्वजनिक गरेको छ तर हालसम्म पनि संघीय संसदमा यो आयोगको वार्षिक प्रतिवेदनमा कुनै छलफलहरू हुन सकिरहेको छैन। यसले के उल्लङ्घनकर्ताहरू उत्साहित हुने अथवा मानवाधिकार संस्कृति यो किसिमको त होला।
मैले यो सरकार र आयोगको मात्र बिचमा मैले राज्यका निकायहरू मैले अघि भनेको थिएँ नि त्यही नै हो। जबसम्म पार्लियामेन्ट आयोगको प्रतिवेदन प्रति संवैधानिक निकायहरूले राष्ट्रपतिमा प्रतिवेदनहरू गर्छन् जबसम्म सांसदहरू त्यसमा क्रियाशील हुँदैनन् तबसम्म त यो समस्या आइरहन्छ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय मानवाधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेल। यसै गरी कोभिड 19 नागरिकको शिक्षा स्वास्थ्य खाद्य र आवासको क्षेत्रमा पारेको प्रभावबारे मानव अधिकार समूह र सरकारवाला बीचमा भएको छलफल सम्बन्धी रेडियो रिपोर्ट अब प्रस्तुत छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयले हेटौँडामा आयोजना गरेको कार्यक्रममा हेटौँडा उपमहानगरभित्र शिक्षा स्वास्थ्य र आवासका क्षेत्रमा भएका समस्या तथा सरोकारवालाहरूको पहिचानका विषयमा छलफल भएको छ। कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोभिड 19 कारण सबै स्थानीय तहमा फूड बैंक स्थापनाको आवश्यकता भएको बताउनुभयो। उहाँले महामारीको समयमा न्यून आय भएका वर्गहरू बढी प्रभावित हुने भएकाले उनीहरूको जीवन रक्षाको लागि फूड बैंक अपरिहार्य भएकाले यस अवधारणालाई आगामी जिल्ला समन्वयको बैठकमा एजेन्डाको रूपमा लैजाने बताउनुभयो।
सबै स्थानीय तहले खाद्य बैंकको बन्दोबस्त गर्नुपर्ने देखियो। समन्वय मिटिङमा चाहिँ यो एउटा राम्रो प्रस्ताव बनाएर समन्वय मिटिङमा चाहिँ मकवानपुरमा चाहिँ यो पास गराउने मुडमा छ।
इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले कोभिड 19 सबै क्षेत्रमा प्रभाव पारेको भए पनि मानिसको आधारभूत अधिकारका क्षेत्रमा के कस्ता समस्याहरू सृजना भएको छ र त्यसको समाधानका लागि राज्यको जिम्मेवार निकायलाई जवाफदेही बनाउने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको स्पष्ट पार्नुभयो।
हामी सबै जिम्मेवार छौँ, हाम्रा फरक फरक भूमिका छन्। हामी नागरिक समाजको फरक भूमिका छ, मिडिया राज्यको चौथो अङ्ग नै हो, यसको चाहिँ विशिष्ट भूमिका छ। अहिले यो कोभिडले त सबै क्षेत्र प्रभावित भएको, त्यसको आर्थिक सामाजिक सांस्कृतिक पक्ष सबै प्रभावित छ। शिक्षा स्वास्थ्य खाद्य यसको रोजगारी लगायत सम्पूर्ण क्षेत्र यसको चाहिँ प्रभावित भएको कारणले गर्दाखेरि यो प्रभावलाई न्यूनीकरणको लागि
उक्त कार्यक्रममा प्राध्यापन क्षेत्रका अधिकार कर्मी एवं अधिवक्ता दिपेन्द्र ढकालले विद्यार्थीहरू सबै आफ्ना घरमा रहेको र भौगोलिक विकटता तथा सहज सञ्चार सुविधा नहुँदा विद्यालयले सञ्चालन गरेको अनलाइन क्लास प्रभावकारी बनाउन सञ्चार पहुँचसँग जोड्न जिल्ला समन्वय समितिले स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो।
विकट ठाउँमा चाहिँ कम्तीमा पनि पढ्नेहरू अहिले त घर घरमा छन्, उनीहरूले इन्टरनेटको पहुँच हुने गरी उनीहरूको नजिकमा भएका गाउँपालिका, त्यहाँ भएका कार्यालयहरू, त्यहाँ भएका यस्तै नागरिक संस्थाहरू, विभिन्न कार्यालयहरू छन् नि, त्यसमा त इन्टरनेटको पक्कै पनि सुविधा छ, उनीहरूलाई फ्री वाइफाईको व्यवस्था गरिदिएर।
यसै गरी जनसरोकार केन्द्रका संयोजक अधिवक्ता ध्रुव चौलागाईले कोभिड 19 समयमा गरिएको लकडाउनमा धेरै मानिसहरू आवासविहीन र भोकै रहनु परेको समस्या बताउनुभयो। उहाँले महामारीको समयमा हेटौँडा उपमहानगरपालिकाले विपन्न वर्गका मानिसलाई राहत एवं खाद्यान्न सहयोग गरे पनि अपुग रहेको स्पष्ट पार्नुभयो।
संघ संस्था, त्यहाँका अगुवा, राजनीतिक पार्टी, हाम्रो टोली विकास संस्था को छन् नि, सबैलाई चाहिँ समन्वय गरेर यो पहिचान चाहिँ अहिले पनि लिन सकिन्छ। हामी डाटा होइन यसरी डाटा लिएर चाहिँ भोलिका दिनमा त्यो भोको नरहने अवस्था सिर्जना गर्न सक्यो भने।
यसै गरी अधिवक्ता अप्सरा बस्नेतले सुकुम्बासी बस्तीमा बसोबास गर्ने मानिसहरूले राज्यले प्रदान गरेको अधिकारबाट अझै पनि वञ्चित हुनु परेको बताउनुभयो।
सुकुम्बासी भनेर त्यो बस्तीमै बस्न दिनु भएन, अब बस्न पाइसकेपछि चाहिँ उनीहरूले पाउने नागरिक अधिकार चाहिँ त्यहाँ ओडाबाट सिफारिस लिनेदेखिबाट सबै कुरामा चाहिँ उहाँहरूलाई वञ्चित गर्नु भएन।
कार्यक्रममा मानव अधिकार समूहका संयोजक चन्द्रावती पनेरु अधिकारीले हेटौँडा उपमहानगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासमा नगरपालिकाले गरेका कामहरूको प्रशंसा गर्दै आगामी दिनमा पनि उपमहानगरपालिकाले विशेष रूपमा मानव अधिकारको विषयमा ध्यान दिनुपर्ने बताउनु भएको थियो। कार्यक्रममा नियमित बजार अनुगमन गर्नुपर्ने, 2072 सालको भूकम्पपछि घर भत्किए पनि हालसम्म क्षतिपूर्ति प्राप्त गर्नबाट छुटेर आवास निर्माण गर्न समेत नसकेकाहरूको लागि आवास निर्माणको आवश्यकता औल्याइएको थियो।
यो रिपोर्टसँगै आजको हाम्रो निर्धारित समय सकिने लागेको छ।
मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव तथा प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना
मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौँडा। हामीलाई bagmati@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ।
हवस् त, यसका साथसाथै आगामी सातासम्मका लागि म सम्झना श्रेष्ठ
र म पुष्पराज अधिकारीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ साता।